मैं आपको अगर स्टार्ट से बताऊं कि मेरे फोर फादर जो हैं वो सब ग्वालियर घराने से हमारा ताल्लुक है, हजरत कानचन जी से हमारा जाके ताल्लुक मिलते हैं। मेरे जो फोर फादर थे वो सब क्लासिकल सिंगर थे। कव्वाली जो हमारे पास आई हमारे दादा से आई, हिंदुस्तान में हमारा गांव है कलियाना, हम वहाँ रहते थे, मतलब मैं तो पाकिस्तान की पैदाइश हूँ लेकिन दादा हमारे वहीं पैदा हुए, मेरे वालिद साहब भी वहीं पैदा हुए, डिस्ट्रिक्ट रोहतक है, वहाँ पर दिल्ली से कुछ दो ढाई तीन घंटे की ड्राइव है। वहाँ पर मेरे वालिद साहब, मेरे दादा बहुत मशहूर कव्वाल थे इंडिया के, हाजी इनायत हुसैन साहब भी। फिर पार्टीशन के बाद हम ये लोग पाकिस्तान आ गए, पाकिस्तान में फिर वालिद साहब ने कव्वाली शुरू की। जब वालिद साहब ने की तो अल्लाह ताला ने उनको बड़ा शफ़क़तों से नवाजा।
भर दो झोली मेरी या मोहम्मद, लौट कर मैं न जाऊंगा खाली।
भर दो झोली मेरी या मोहम्मद, लौट कर मैं न जाऊंगा खाली।
और भर दो झोली मेरी या मोहम्मद, लौट कर मैं।
मुतासिर हूँ किसी से तो मैं अपने वालिद साहब से और चाचा से ही हूँ और उन्हीं को कॉपी करने की कोशिश करता हूँ, बाकी मैं सबकी कव्वाली सुनता हूँ। कराची में एकेडमी भी है और क्लासेस भी होती है, वहाँ पे बहुत सारे शागिर्द आते हैं। जो गाने की बेस होती है ना हम वो सिखाते हैं, अब वो आप गाने वाले की मर्जी है, कव्वाली गाए, गजल गाए, पॉप गाए, फोक गाए, जो वो चाहे वो गाए, हम बेस सिखा देते हैं गाने का। गाना तो एक ही अंदाज में ही है, पश्तो हो, बलोची हो, उर्दू हो, पंजाबी हो, सिंधी हो, गाना तो एक ही सिम्प है। सारे गामा पादानी सा तो पश्तो में भी सारे गामा पादानी सा ही होता है। अच्छा देखिए, पता है कि मैं कव्वाली नहीं सुना रहा आपको, आज मैं आपको एक शेर सुना रहा हूँ।
जबर के अंधेरों में जिंदगी गुजारी है, जबर के अंधेरों में जिंदगी गुजारी है, अब शहर जो आएगी वो शहर हमारी है।
बस यही वही मिठास अल्लाह का करम है और लोगों की दुआओं, मेरी माँ की दुआओं से वो कहते हैं कि लोग वो मिठास तुम्हारे अंदर जाते हैं। हम माशाल्लाह 11 बहन भाई हैं जी, 6 बहनें हैं, हम 5 भाई हैं। मेरे बड़े भाई हैं अजमत साबरी और छोटे हैं तलहा साबरी।
अच्छा, तो आप लोग भी इसी तरह मिलके करते हैं जिस तरह के आपके वालिद और उनके भाई करते थे एक ग्रुप?
हाँ जी बिल्कुल, हम मिलके करते हैं। कव्वाली का मतलब है कॉल बयान करने वाला, जो कॉल बयान करते हैं बुजुर्गों के, कव्वाली जो है वो कॉल बयान करने को कहते हैं और कव्वाल जो है कॉल बयान करने वाले को कहते हैं। वो गुलाम परी साबरी का नाम ही इतना बड़ा है मुझे बताने की जरूरत?
बिल्कुल,
मैंने वाले साहब से चाचा से सीखा है और मेरे नाना है उस्ताद सगीर हुसैन खान, उनसे मैंने सीखा है, क्योंकि मेरे बाबा साहब की नगरी के लोग हैं ये, मुझे बहुत अच्छे लगते हैं साहिवाल के लोग। आप आइए कराची, इंशाल्लाह आइए, आपको बिल्कुल शागिर्द बनाते हैं, वहाँ पे हमारी अकेडमी है। मैंने बड़ी कोशिश की है सर, मैं तो बहुत कोशिश करता हूँ और ये आप गवर्नमेंट को आप लिखे हैं, वजीर आजम को, सदर को, अपने शहर से बोलें कि भाई रिकमेंड कराएं। देखिए आज तक कव्वाली को पीटीवी ने एक कैटेगरी नहीं दी, पीटीवी अवार्ड जब भी होते थे वो कोई कैटेगरी नहीं देते थे कव्वाली को, और जबकि अब यूरोप अमेरिका में आप चले जाएंगे तो पॉप सिंगर्स या और किसी से नहीं पहचाना जाता पाकिस्तान, या तो क्रिकेटर से पहचाना जाता है या फिर कव्वाली, कव्वाली म्यूजिक फ्रॉम पाकिस्तान कहते हैं। देखिए किसी और म्यूजिक के साथ पाकिस्तान का नाम नहीं आता, नाम आता है कव्वाली म्यूजिक फ्रॉम पाकिस्तान। पीटीवी ने कोई कैटेगरी नहीं बनाया कव्वाली को, आप देखें लाइट मैन को भी मिलता है, डायरेक्टर को भी मिलता है, असिस्टेंट डायरेक्टर को भी मिलता है, अब सिंगर को भी मिलता है, मतलब हर किस्म की कैटेगरीज हैं और कव्वाली को कोई कैटेगरी नहीं दी गई। उन्होंने रॉक की जबान होती है
जबान।
और वो जरा थोड़ी सी अखड़ होती है, जैसे राजस्थानी जबान होती है, और राजस्थानी जबान में कहते हैं कि अगर किसी को कहेंगे कहाँ जा रहे हो तो कठे जा रहे हो।
अच्छा,
और हमारी जबान में कहते हैं कित जा रहे हो, वो हम पढ़ते हैं हमारी जबान, हमारे हमारे जो आवाज़ की जबान की कव्वाली है हम पढ़ते हैं। हमारे गांव की बड़ी मीठी जबान है, अगर आपको सुननी मैं आपको सुनाता हूँ।
मेहंदी लगी थरे हाथा मा, कजरा सजो थरी आख्या मा,
थारो ऐसो सुहानो रूप मारी ओ साजना, प्रीत हो तो ऐसी थारी पायलड़ी बन जाऊं मैं, पायलड़ी बन जाऊं थारे कदमा में रम जाऊं मैं, पायलड़ी बन जाऊं थारे कदमा में रम जाऊं मैं, टिक्का बनू थारे माथा मा, हार बनू थारे गाला मा, थारो ऐसो सुहानो रूप मारी ओ साजना।
बताइए यार दीजिए, माइक और यूज करना, और सिंगर को सिर्फ गाना ही अच्छा नहीं आना चाहिए, माइक यूज करना भी आना चाहिए और फोन यूज भी करना चाहिए। अच्छी खासी जबाने बोल लेता हूँ, थोड़ी थोड़ी सी, पूरी पूरी तो नहीं बोलता, लेकिन ये है कि थोड़ी सी बलोची भी बोल लेता हूँ, थोड़ी सी अंग्रेजी भी बोल लेता हूँ, थोड़ी सी फ्रेंच भी बोल लेता हूँ, थोड़ी सी पश्तो भी बोल लेता हूँ, थोड़ी सी पंजाबी, सिंधी, फ्रेंच में काफी रहा हूँ अपना फ्रांस में, तो पढ़ता तो मैं ऑस्ट्रेलिया में था जी। और फ्रेंच और पश्तो बोलना तो बहुत ही अच्छा लगता है। पश्तो मैं इसलिए बोल लेता हूँ कि मेरी वाइफ जो है वो पठान है, कि मैंने बहुत मेहनत की है पिछले 10-12 साल, बहुत मेहनत की है और अल्हम्दुलिल्लाह मैं ये समझता हूँ कि मैं 75-76% कामयाब हो गया हूँ अपनी नई नस्ल को कव्वाली सुनाने के लिए। देखिए एक बार बताऊँ आपको, कव्वाली में चेंजेस आते रहे हैं हालात और वाकयात की तरह, और आजकल की जो नई नस्ल है हमारी वो आवाज़ और शायरी बाद में सुनती है, पहले सुनती है म्यूजिक। सरफाज़ मुहिद्दीन चिश्ती रहमतुल्लाह अलैह से लगातार अगर मैं आपको अभी तक बताऊँ तो वो उसमें अमिटमेंट होती रही है कव्वाली में, और आजकल के जो यंगस्टर्स हैं वो म्यूजिक ज्यादा अच्छा पसंद करते हैं, फिर शायरी अच्छी हो, फिर आवाज अच्छी हो। पहले तो लोग ये तो कहते थे कि कलाम अच्छा हो, आवाज अच्छी हो, और अब के जो यंगस्टर्स हैं, जो लड़के लड़कियां हैं यूनिवर्सिटी में, जो यूथ है हमारा, वो चाहते हैं म्यूजिक बहुत अच्छा हो, जरा पैर हाथ चलने चाहिए। बस फर्क ये हो गया कि पहले के म्यूजिक में सर हिलता था, अब के म्यूजिक में पैर हिलते हैं।
अच्छा अच्छा, आपने अभी कहा कि आपको थोड़ी बहुत बलोची भी आती है, तो बलोची में कुछ कोई शेर शायरी कोई गाना कुछ याद है आपको?
यार मन तो कुजा, यार मन तो कुजा, यार मन तो कुजा, यार मन तो कुजा, मतना जुस्ता कना, जुस्ता कना, जुस्ता कना, यार मन तो कुजा, यार मन तो कुजा।
इस वक्त जो मेरा मूड है और बहुत खूबसूरत और बहुत मजेदार मूड है, इस वक्त बहुत हंसने को जरा तफरी करने को दिल चाह रहा है।
सही नाम से तलब हुई सुए मुंतहा वो चले नबी, कोई हद उनके उरूज की बलगल लाव कमाली। अपनी छब बनाए के बना, अपनी छब बना अपने छब बना, जब जब देख भी सो मैं अपनी भूल गई, अज छाप तिलक सब छीनी रे, मुझसे नैना मिला। दूर के अंधेरों में जिंदगी गुजारी है, जबर के अंधेरों में जिंदगी गुजारी है। अब शहर जो आएगी वो शहर हमारी है।
तो सामीन, अभी जब हम उनकी बातें सुन रहे थे तो ये एहसास ही नहीं होता कि अमजद साबरी अब हमारे दरमियान नहीं है। इतना एक जिंदा दिल शख्स, जीता जागता इंसान। वैसे तो बार बार ये कहा जा रहा है फनकारों को मारना, लेकिन किसी भी इंसान को मारना, ये सोचें कि अब जो आज की सुबह हुई तो उनके घर में उनके बच्चों का बाप नहीं था, उनकी बीवी जो है वो उनकी ज़िंदगी से वो शख्स चला गया जो उनके दुख सुख का साथी था। माँ की तस्वीर बार बार टेलीविज़न पे और उनके बयान हमने देखे कि किस तरह वो तड़प रही थी। तो भाइयों का जो हाल था, तो जब लोग किसी को कत्ल करते हैं वो ये भूल जाते हैं कि वो एक ख़ानदान को कत्ल कर रहे होते हैं उस वक्त, उसकी ज़िंदगी और उसकी तमाम खुशियाँ छीन रहे होते हैं। हमारे साथ एक हमारे कॉलर हैं डिंगा से, मोहम्मद इकबाल साहब, मेरा ख्याल है कुछ कहना चाहेंगे। जी इकबाल साहब, अस्सलाम वालेकुम। जी जी इकबाल साहब, आप ना पहले रेडियो बंद कर दें प्लीज।
जी बंद कर दिए। मैं इंसाई सख्त लफाजों से ऐसे इंसान की हमद करता हूँ। ऐसे इंसान तो खैर मैंने गलत कह दिया, वो जानवर से भी बदतर है जिसने अमजद साबरी को कत्ल किया, नाक कत्ल किया है। वो कैसा इंसानों के दिल को जोड़ रहा था, कि इंसानों को मोहब्बत बांध रहा था, कैसा इंसान, बेहतरीन इंसान था। ईमानदारी की बात है, हमारा दिल खून के आंसू रो रहा है इनकी मोहब्बत में, लेकिन हमें बहुत ही अफसोस हुआ। मैं इसके जानवर की मजम्मत करता
बहुत। मैं बिल्कुल आपके ख्याल से इत्तेफाक करती हूँ इकबाल साहब, और बदकिस्मती से हमारा जो टेलीफोन का सिस्टम है वो नया बना है और उसमें अभी तक कुछ जिसको कहते हैं एडजस्टमेंट कि हमें मसले हैं, और इसीलिए हमें बहुत सारी कॉल्स नहीं मिल रही। लेकिन फेसबुक पर बहुत सारे लोगों ने मोहब्बत का इजहार किया अमजद साबरी के लिए, और बुरा लगता है उनको महरूम कहना। और उनकी अभी जब ये प्रोग्राम कहानी नशर हो रही थी तो तस्वीरें जब मैं देख रही थी, उनकी वीडियो देख रही थी, तो इतना बुरा लग रहा था किस तरह, जैसे कि इकबाल साहब ने कहा कि ऐसे लोगों को तो इंसान कहना भी गलत होगा जो इंसानियत के दुश्मन हैं, वो खुद कैसे इंसान हो सकते हैं। तो हमें तवक्को है कि नुकसान तो पूरा नहीं हो सकता, अमजद साबरी वापस नहीं आ सकते। बहुत से ऐसे फ़नकार जिन्हें इसी तरह कत्ल कर दिया गया वापस नहीं आएंगे, दानिश्वर, उलमा, बहुत बड़ी बड़ी हस्तियां जो कि किसी मुल्क का सरमाया होती हैं। शायद मतलब जो लोग ऐसा कर रहे हैं उनका मकसद ही ये है कि पाकिस्तान को गरीब बना दिया जाए, उसके तमाम अच्छे इंसानों को उसे छीन कर। तो हमारी ख्वाहिश है और हम दुआ करते हैं और तमन्ना करते हैं और अपील करते हैं कि ये एक रियासत का काम है कि वो ऐसे लोगों को पकड़े, उन्हें गिरफ्तार करे, उन्हें सजाएं दे, उन्हें रोके ऐसे काम करने से, और तभी आप अपने बेटों का, अपनी बेटियों का हक अदा करेंगे। ऐसे बहुत से लोग हैं, सबीन महमूद मुझे याद आ रही हैं, परवीन नासिर मुझे याद आ रही हैं, कितने लोग हैं जिन्हें इस तरह मार दिया गया और कुछ पता नहीं लग सका कि क्या हुआ। तो सामीन, हम चलते हैं एक प्रोमो की तरफ। अमजद साबरी को हम याद करते रहेंगे अपने प्रोग्रामों में। आप अगर उनके बारे में कुछ कहना चाहें कोशिश कीजिए, फ़ोन मुझे पता है मुश्किल से मिल रहा है, लेकिन कोशिश करें शायद मिल जाए। 0800 777 7789, और हम आपको एक प्रोमो सुनवाते हैं ताकि आप हमारे पते नोट कर सकें।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली ऐसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने, हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो, टेलीविजन और वेब पर सुनवाएंगे।
हर माह 3 मुंतखब कहानियों पर बड़े इनाम दिए जाएंगे। लेकिन प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रास्ता करते 2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन ये पते आपने नोट कर लिए होंगे, कहानियाँ जब आप भेजें तो उसकी कॉपी रखना ना भूलिए ताकि जब हम कहानी रिकॉर्ड करना चाहें तो आप कहानी रिकॉर्ड करवा सकें। अब हम एक बड़ी खूबसूरत कहानी की तरफ चलते हैं। ये कहानी हमें श्रीनगर कश्मीर से मास्टर ग़ुलाम हसन साहब ने भेजी है। ग़ुलाम हसन साहब की उम्र अब 90 साल है और पढ़ाई के पेशे से वाबस्ता रहे, बहुत ही ज़ाहिर है उनसे बात करके समझ सकती हूँ शफीक उस्ताद होंगे। और कितनी एक दिलचस्प बात है कि जब मास्टर ग़ुलाम हसन साहब ने अपनी ज़िंदगी के 90 सालों पर नज़र डाली तो उन्हें जो चीज़ याद रही और जो कहानी उन्होंने हमें भेजी वो उनके अपने तालिब इल्म के ज़माने के है, यानी जब उन्होंने खुदा के नाम एक चिट्ठी लिखी थी। तो देखते हैं, सुनते हैं बल्कि कि खुदा के नाम ये चिट्ठी उन्होंने क्यों लिखी। हमने कोशिश कर रहे थे कि मास्टर साहब के जो बेटे हैं तारिक उनको प्रोग्राम में ला सकें, लेकिन ज़ाहिर है कि रमज़ान का ज़माना है और सब लोगों की मुख्तलिफ मसरूफियात हैं जिसमें नमाज और इफ्तार वगैरह ये तमाम चीज़ें ज़रूरी होती हैं। तो अगर तारिक फारिग हुए तो उनको भी लेंगे, लेकिन चलिए पहले हम कहानी सुनते हैं मास्टर ग़ुलाम हसन साहब से और मैं आपको बता देती हूँ आपको बहुत अच्छी लगेगी ये कहानी। जी अंजुम।
मेरा नाम ग़ुलाम हसन है, बाजार श्रीनगर। 1942 की बात है, 1942 की बात है, मैं इम्तिहान में शामिल हुआ मैट्रिक का। उन दिनों अंग्रेजों की हुकूमत थी, अंग्रेजों की पूरे हिंदुस्तान पर हुकूमत थी और हमें यहाँ कश्मीर में कुछ मालूम नहीं था, कश्मीर से बाहर क्या हो रहा है, कहाँ से पर्चे आ रहे हैं। नतीजा ये हुआ कि 1942 में एक पर्चा था मैथ का, हम 3 लड़के इकट्ठे पढ़ते थे एक स्कूल में, एस वी हाई स्कूल। तो एस वी हाई स्कूल में हम पढ़ते थे, आखिर इम्तिहान जब हुआ तो ये पर्चा जो था बड़ा मुश्किल था, हमें अपने फख्र था अपने मैथ पर, अबूर बहुत ज्यादा था, लेकिन वहाँ पर्चे जो थे वो बड़ा सख्त था, मुश्किल था। बाहर जब आ गए पर्चा हल करने के बाद तो हमने देखा कि एक दूसरे का जायजा लिया तो मेरे दोस्त के नंबर 50 थे और मेरे 45, तीसरा जो था उसके 24 नंबर थे। फिर हुआ ये कि हम दो एक चिट्ठी लिखी हमने खुदा के नाम दोनों ने, क्योंकि गरीब थे हम, बहुत गरीब थे, एक कागज का पर्चा था उसी पर लिखी थी चिट्ठी कि खुदाया हमें बहुत परेशानी हुई ये पर्चे देखकर, आप तो मदद कर हमें, क्या करेंगे हम गरीब आदमी हैं, खुदा लिए अपने लिए कुछ हमारे लिए कुछ ऐसा इंतजाम करके हम फिर ये पर्चा जो है उसमें आसानी पैदा हो जाए। बस यही लिखा था, अपनी परेशानी बताई थी बहुत मुख्तसर अल्फाज में और फिर दरिया में डाल दिया था। अब सवाल था कि तीसरे को कहा कि इस पर दस्तखत करो, उसने कहा कि तुम पागल हो, खुदा को चिट्ठी लिखी जाती है ये क्या करते हो, मैं नहीं दस्तखत करूँगा। बहरहाल हम दो निकले घर से और वहाँ मस्जिद थी दरिया के किनारे पर, मैंने दोस्त को कहा कि बस ये चिट्ठी जो है हम दरिया में फेंक देंगे, खुदा को खुद पहुँचेगी ये चिट्ठी। हमने नमाज अदा की, बाहर आ गए, हमारे होंठ जो है खुशक थे, हमारी जुबान भी बहुत खुशक थी, हम लड़खड़ाते थे, टांगे हमारी लड़खड़ाती थी, अब घर जाना था, परेशानी बहुत थी, वो गरीब बेचारे थे, उनको क्या बताते हम, हमें क्या मुसीबत आ गई। हम रात को भी बहुत परेशान रहे, सुबह जब जागे यहाँ किसी के पास रेडियो नहीं था, उन दिनों बहुत किसी के पास रेडियो होता था। तो सुबह हमने सुना कि कल जो है पंजाब यूनिवर्सिटी जो है उसके दरवाजे जो हैं उसको तोड़ फोड़ हो गई है, क्योंकि पर्चा बहुत मुश्किल था, पूरे हिंदुस्तान में क्राई हो गई उसके खिलाफ। हम बहुत खुश हो गए और ऐलान हुआ कि दूसरी बार पर्चा उसका इम्तिहान लिया जाएगा। तो हमें खुशी हुई, अल्लाह ने सुन ली हमारी बात, हमारी मुश्किलात को सुन लिया, बड़ी खुशी हो गई। बहुत परेशानी थी तब तक, तो हमने अब फिर कोशिश की ये हिसाब का पर्चा हल करने के लिए। आखिर जब दूसरी बार हम शामिल हो गए तो फिर जायजा ले लिया पर्चा हल करके। मेरे दोस्त के नंबर 100 थे और मेरे 95 और तीसरे के सिर्फ 24 नंबर थे। उसको तो कम नंबर आए लेकिन पास हो गया वो इम्तिहान में। जब रिजल्ट आ गया ना, उसके नंबर कम थे लेकिन पास हुआ था, उसमें कोई इजाफा। हालांकि पर्चा बहुत ही आसान था और मुझे जो 5 नंबर कमी हो गई उसकी वजह ये थी कि मैंने जल्दी जल्दी में पर्चा हल करने की कोशिश की है। तो ये कहानी थी जो मैंने लिखी थी, बस यही बात है और कुछ नहीं, कि खुदा ने हमारी बात सुन ली। वो सुनता है, जब कोई मुश्किल पेश आती है तो खुदा जब चाहता है तो हल भी करता है।
तो क्या क्या नाम थे आपके दोस्तों के?
एक का नाम जलालुद्दीन था जो मुझसे बेहतर लड़का था, दूसरा था गुलामुद्दीन, वो कमजोर ही था।
अब आप खुद फिर उसके बाद टीचर बने, आप पढ़ाते रहे, तो कभी आपको याद आती है कि आपके किसी शागिर्द ने फिर ऐसी चिट्ठी लिखी हो खुदा के नाम?
मैं 9 साल का हूँ, यू मस्ट रिमेम्बर दैट आई एम ऑफ 90, तो इसलिए कानों में जरा थोड़ा फर्क पड़ता है सुनने में। हमारे कुछ बच्चे जो है ना वो अमेरिका में डॉक्टर हैं।
थोड़ा सा बताइए उस जमाने का कश्मीर कैसा था जब आप बच्चे थे?
उस वक्त गुर्बत जो थी बहुत ज्यादा थी, यहाँ लोग नंगे पैर थे, नंगे पैर में स्कूल जाता था, एसपी स्कूल। हमारा घर नजदीक ही था, हमारे दो भाई थे और 3 बहनें थी, तो बड़ी गुर्बत थी। इतनी गुर्बत थी कि मुझे जो फीस 15 रुपए देने थे ना पंजाब यूनिवर्सिटी के, वो तो कर्जे पर लाए हैं, इतनी मुश्किल थी। मेरे वाले मजदूरी करते थे, मैं काम नहीं करता था, मैं पढ़ता था ना, वो पढ़ते नहीं थे, सिर्फ मैं पढ़ता था। मेरे भाई बहन जो है ना वो पढ़ते नहीं थे, मैं पढ़ता था सिर्फ, और कुछ ही शादी हुई थी।
तो मास्टर साहब अब आप अपने बच्चों का बताइए, आपके कितने बच्चे हैं, उन्होंने क्या पढ़ा क्या किया?
मेरे 3 लड़के हैं और 4 लड़कियां हैं, शादीशुदा हैं सब।
आपने अपने बच्चों को पढ़ाया?
हाँ पढ़ाया सबों को।
मास्टर साहब बहुत शुक्रिया, आपने इतनी प्यारी कहानी सुनाई, बहुत बहुत आपका शुक्रिया। तो समीन, मैंने सही आपसे कहा था कि कहानी बहुत प्यारी है, आपको बहुत अच्छी लगेगी। मास्टर गुलाम हसन साहब थे, उन्होंने जिक्र किया अपने दोस्तों जलालुद्दीन साहब का और गुलामुद्दीन साहब का। हमारे साथ 2 कॉलर्स भी हैं और उनके नाम जो हैं, जो आधी बात मुझे बता गए, बाकी नहीं बताया कि उनके नाम क्या है कि हम उन्हें ले सकें। जी आप ही बता दीजिए क्या नाम है हमारे जो कॉलर हमारे साथ हैं।
सलाम अलैकुम जनाब।
जी वालेकुम सलाम, मुरीद खान साहब।
जनाब दौदखेल से बात कर रहा हूँ। जनाब साहब
जी, जी
राजी साहब के कत्ल का बड़ा अफसोस है, अल्लाह ताला उनको जन्नतुल फिरदौस में जगह दे, उनके अलावा हकीम को अल्लाह ताला सब्र जमील अता फरमाए। ये पता नहीं जालिम लोग कौन हैं, ये जो ऐसी दहशत गर्दियाँ करते हैं, अल्लाह ताला इनको हदायत दे। हम तो परेशान हैं कि ऐसे मासूम लोगों को क्यों लोग मार देते हैं, इन्होंने किसका क्या नुकसान किया है। इनके बारे में मैं ये शेयर करूँगा कि कौन कहता है कि मैं मौत आई तो मर जाऊंगा, मैं तो दरिया हूँ समुंदर में उतर जाऊंगा। अल्लाह ताला सब साहब को जन्नत दे।
बहुत शुक्रिया, बहुत बिल्कुल आपने सही कहा। और मासूम लोगों को अव्वल तो किसी को भी मारना, मतलब ये फैसला तो कौन कर सकता है कि कौन मासूम है और कौन, इसीलिए कानून है दुनिया में। लेकिन ये फनकारों को, यानी ये तो बिल्कुल ही ऐसा हुआ कि किसी को आप उसके फन की वजह से मार दें تو یہ تو بہت ہی افسوسناک بات ہے. ویسے تو ہر ایک کی موت ہی ایک افسوسناک واقعہ ہوتی ہے. ہمارے اگلے کالر جو ہیں وہ ہمارے ساتھ ہیں. جی کیا نام ہے آپ
کا؟
جی نعیم چشتی صاحب, السلام علیکم.
السلام علیکم. یہ آپ کا پروگرام بہت اچھا لگتا ہے. میں تقریباً جب سے یہ آپ نے کہا تھا نا کہ یہ وائس آف امریکہ اس وقت سے سن رہا ہوں.
اچھا,
کوشش کرتا ہوں کہ آپ سے بات ہو جائے.
بہت شکریہ.
کبھی نہیں ملا اور مدیر خان صاحب خوش قسمت ہیں کہ ان کا نمبر مل جاتا ہے.
پتہ نہیں کیسے ملتا ہے, ہمیشہ مل جاتا ہے, ہر ہفتے ہر پروگرام میں ملتا ہے ان کا نمبر.
مدیر صاحب کا, نیب صاحب کا ہاتھ سے جو ہے ان کا مل جاتا ہے, اکثر ان لوگوں کا مل جاتا ہے, لیکن ہمارا نمبر نہیں ملتا.
لیکن ہمارا کوئی ہاتھ نہیں, اکثر لوگ سمجھتے ہیں کہ شاید ہم ملا دیتے ہیں, لیکن ہمارا کچھ نہیں, ہمارے پاس تو فون آتا ہے.
جی باجی, آپ کا پروگرام بہت اچھا ہے. آپ بہت ہی کمپیرینس بھی بہت اچھی کرتی ہیں, اور آپ نے اللہ تعالیٰ نے محبت بھی انسانیت کے لیے کود کود کر دیا. اللہ تعالیٰ آپ کو اس کا اجر دے.
شکریہ.
اور امجد صابری کا بہت دکھ ہوا ہے, بہت دکھ ہوا ہے.
کچھ کہنا چاہیں گے آپ ان کے بارے میں؟
پاکستان آئے تو بھاونگر ضرور آئے ہمارے پاس, ہم آپ کو انوائٹ کرنا چاہتے ہیں.
میں ضرور آؤں گی, اور جب بھی آؤں گی بتاؤں گی, تاکہ آپ مجھے بتا سکیں کہ کہاں آپ مجھے ملیں گے. لیکن کچھ آپ امجد صابری صاحب کے فن کے بارے میں کچھ کہنا چاہیں؟ جی جی, امجد صابری صاحب کے, نہیں نہیں, امجد صابری صاحب کے بارے میں. جی
امجد صابری صاحب بہت اچھے گلوکار تھے, قوال تھے. ان کے والد صاحب, ان کے دادا جان, میں نے ان کی قوالیاں سنی ہیں. میں تقریباً 60-65 سال کی عمر کا آدمی ہوں.
اچھا,
تو بہت اچھے قوال تھے اور بہت اچھے انسان, بہت اچھے تھے. آج سارا دن ٹی وی پہ بھی ان کا پروگرام ایئر وائی پر بھی چلتا رہا ہے, تو بہت ہی دکھ ہوا ہے. خدا جانے ان لوگوں کو کیا ملتا ہے, ایسے لوگوں کو مار کر, ایک کرانے کو تباہ کر کے ایک انسانیت کو قتل کرتے ہیں یہ لوگ. خدا نہ کرے, اللہ ان کو.
ایک بیٹا دکھا رہے تھے, اتنا گول مٹول سا, اتنا پیارا سا بچہ تھا, اتنا بری طرح رو رہا تھا. میں یہ کہتی ہوں کہ جو لوگ مارتے ہیں وہ بھول جاتے ہیں کہ ان کے خاندان ہوتے ہیں پیچھے لوگوں کے, یہ کوئی ایک فرد اکیلا نہیں ہوتا. تو
اپنے بارے میں بات ہی سوچ لیں نا کہ ان کا خاندان ہے, ان کے پیچھے بچے ہیں, اگر ان کے ساتھ ایسا حادثہ ہو جائے تو کیا ہوگا؟
کیا ہو, درست ہے, بالکل صحیح کہا.
اگر آپ مناسب سمجھے تو مرید خان صاحب سے پوچھ کر ان کا نمبر مجھے دے دیں, سیل نمبر.
مرید خان صاحب صاحب نے طریقہ پوچھیں گے تو نکی کس طرح فون مل جاتا ہے ان کا ہمیشہ. میں ضرور مرید خان سے پوچھ کے آپ کا نمبر دے دوں گی. بہت شکریہ نعیم صاحب. ویسے آپ بھی اپنا نمبر
آئیں تو باجی آپ ضرور میرے پاس آئیں, ہمارے گھر آئیں.
جی جی ضرور,
اللہ آپ کو صحت تندرستی دے, آپ کے بچوں کو ہمیشہ.
بہت شکریہ آپ, بہت شکریہ. اچھا کالرز ہم لیتے رہیں گے اپنے, آپ لوگ فون کرتے رہیے 0800-77-7789. اب ہم اپنے پروگرام کے ایک ایسے سلسلے کی طرف چلتے ہیں جس کی درخواست ہم نے آپ سے کی تھی, اور ہمارے کچھ سامعین نے اس پہ بہت یعنی خوبصورتی سے عمل کیا. اس میں سلامت حسین صاحب ہیں, ان کا نام سر فہرست آتا ہے. یہ برطانیہ میں مانچسٹر شہر میں رہتے ہیں, جہاں مسلمانوں کی بلکہ جنوبی ایشیا کے باشندوں کی بہت بڑی آبادی ہے, اور یہ وہاں مقامی اخبارات کے لیے لکھتے ہیں. ان کا تعلق جو ہے آزاد کشمیر سے ہے. یہ پاکستان گئے تھے تو کچھ ہماری کہانیاں لائے تھے, اس میں اختر صاحب کی کہانی آپ نے گزشتہ ہفتوں میں سنی. ایک اور کہانی بڑی پیاری ہے جو شازیہ پروین کی ہے, لیکن میں چاہوں گی کہ پہلے پوچھوں کہ سلامت ہمارے ساتھ ہیں یا نہیں ہے. اچھا, ہم کوشش کر رہے ہیں سلامت کو ملانے کی, آج صبح سے ان کا فون نہیں مل رہا. تو چلیے, یہ کہانی ایک عجیب و غریب کہانی ہے. عجیب و غریب اس لحاظ سے کہ ایسا تو دنیا میں بہت دفعہ ہوتا ہے کہ بچے معذور پیدا ہوتے ہیں, اور ماں باپ ایک مسلسل تکلیف میں ان کی زندگی گزارتے ہیں, ان کی سمجھ میں نہیں آتا کہ اپنے بچے کے لیے کیا کریں. تو شازیہ پروین ایک گھریلو خاتون تھیں, ان کے دو بچے جو تھے وہ پیدائش کے وقت سے ہی گونگے اور بہرے تھے, اور ظاہر ہے ان کے دل میں بڑی تشویش تھی. پھر آپ یہ بھی سوچئے کہ ان کا تعلق بھمبر آزاد کشمیر سے ہے, جو کوئی بہت ایسا علاقہ نہیں ہے جہاں خواتین گھر سے باہر جا کر کام کرتی ہوں. تو ان کے لیے یہ بھی بڑا مشکل تھا کہ وہ کس طرح سے باہر نکلیں, کام کریں, اپنے بچوں کے لیے تلاش کریں کسی جگہ کو. تو انہوں نے سوچا کہ کیوں نہ وہ ایک ایسا ادارہ بنائیں جہاں نہ صرف یہ کہ ان کے بچے تعلیم حاصل کر سکیں, بلکہ ایسے بہت سے بچے تعلیم حاصل کر سکیں جن کے ساتھ وہی مسئلہ ہے, یعنی نہ تو وہ سن سکتے ہیں, اور آپ کو پتا ہے کہ جو بچے سنتے نہیں وہ پھر بول بھی نہیں سکتے. تو یہ ایک عام بات ہے کہ کیونکہ ان بچوں نے آواز سنی ہی نہیں ہوتی, تو انہیں کوئی اندازہ نہیں ہوتا کہ کیسے بولا جاتا ہے. تو ہم یہ کہانی سنتے ہیں, لیکن میرا خیال ہے کہ انجم مجھے یہ بتا رہے ہیں کہ وہ ملانے کی کوشش کر رہے ہیں, لیکن میرا خیال ہے پہلے ہم کہانی شروع کر دیں انجم, اور اس کے بعد ہم بات کریں گے ان سے. ہمیں سلامت نے ایک ویڈیو پہ یہ اسٹوری بھیجی ہے اور میں بہت شکریہ سلامت آپ کا ادا کروں گی, کیونکہ ہماری بار بار سننے والوں سے یہ فرمائش ہے کہ کیونکہ یہ پروگرام اب ٹیلی ویژن پر بھی ہوتا ہے ریڈیو کے ساتھ ساتھ, تو ہمیں بڑی آسانی ہوتی ہے جب آپ ویڈیو پر اپنی اسٹوری بھیجتے ہیں, لیکن یہ ہماری شرط نہیں ہے, کیونکہ آپ کی وہ کہانیاں جو آپ صرف آڈیو کر کے بھیجتے ہیں یا یہ کہ صرف لکھ کر بھیجتے ہیں وہ بھی سر آنکھوں پر, ہمیں کہانی چاہیے آپ کی زندگی کی سچی کہانی, آپ کسی صورت میں بھیجیں. تو چلیے اب ہم کہانی سنتے ہیں شازیہ پروین کی جو سلامت حسین نے ریکارڈ کی ہے بھمبر میں, اور جب وہ بات کر ان کی کہانی سنیں گے تو ان سے کچھ باتیں بھی کریں گے.
میرا نام شازیہ پروین ہے اور میں نے 8 سال سے یہ ادارہ قائم کیا ہوا ہے بھمبر میں, اور میٹر تک ادارہ ہے. میرے اپنے بیٹی اور بیٹا گونگے بہرے تھے اور جس کی وجہ سے یعنی کہ والد نے چھوڑ دیا تھا کہ بچے یہ میرے کسی کام کے نہیں ہیں, تو میرے اندر جذبہ پیدا ہوا کہ اگر والد انہیں ایکسیپٹ نہیں کرتا تو معاشرہ کبھی انہیں قبول نہیں کرے گا. اس طرح کا ادارہ ہو تب کہ میرے بچے ڈسٹرب ہوئے ہیں تو کم سے کم معاشرے کے بچے ڈسٹرب نہ ہوں, اس وجہ سے ہی میں نے اس پہ کام کیا اور شوق اور مشن سے کر رہی ہوں کام میں, ہمدردی اور احساس کے ساتھ. میں نے 8 سال میں یہ محنت کر کے لوگوں کے گھروں میں گئی, خاص کر جن کے گھر میں بیٹیاں تھیں ان کو اویئرنیس دی جا کے کہ یہ بچے معاشرے کا حصہ بن سکتے ہیں. اب میں ان کی فیس نہیں لوں گی, تب کہ میں فیس کی کہتی ہوں تو یہ بھیجیں گے نہیں ہے. میں نے ان بچوں کو گھر گھر جا کے لیا اور میں نے خود پوری مارکیٹ سے لوگوں سے 4 روپے 1-1 روپیہ مانگ کے اس ادارے کا آغاز کیا, یعنی کہ چندے کے طور پہ آغاز, کیونکہ میں خود سفید پوش بندہ تھا. میرے ہم 5 بہنیں ہیں, 1 بھائی ہے, اور ہمارے معاشرے میں گاؤں سے باہر نکل کے کام کرنے عورت کو نہیں دیتے. تو میرے والد صاحب وہ سماجی کام کرتے تھے, انہوں نے کہا کہ جب بچوں کو چھوڑ دیا تو میں نے کہا یہ بچے گاؤں میں بیکار ہو جائیں گے, تو میرے لیے بھی یہ نقصان دہ اور یہاں پہ جو لوگ رہ رہے ہیں ان کے لیے بھی یہ نہیں اچھا نہیں ہوگا. تو میں یعنی کہ ایک ادارہ قائم کرتی ہوں, تو میرے والد صاحب نے میرا ساتھ دیا. جب میں کام کرنے کے لیے باہر نکلی تو یہ بھمبر ضلع میں, اس میں تقریباً میرے اندازے میں 12 کروڑ سے زیادہ آبادی ہے, لیکن میں ایک عورت جہاں پہ کام کر رہی ہوں. یہاں پہ این جی او کشپ ویلفیئر آرگنائزیشن میری این جی او ہے, اور سب انسٹیٹیوٹ اسپیشل ایجوکیشن جو پروجیکٹ میں چلا رہی ہوں گونگے بہرے اسپیشل بچوں کا, اور میٹر تک ہے میرے پاس. 2 لڑکیوں نے میٹر کیا ہے اور 8 لڑکیوں نے مڈل کیا ہے, اور اس کے بعد سلائی کا کام سیکھا ہے, کیونکہ اس ادھر اسکول نہ ہونے کی وجہ سے کافی ان کی ایج تھی, جس کی وجہ سے میں نے مڈل تک انہیں تعلیم دی. 2 لڑکیوں نے میرے پاس میٹر کیا, ایک تو میری اپنی بیٹی تھی سبا رانی, اس نے میٹر کیا, اور ایک ادھر بھمبر کی لڑکی تھی. دونوں نے ماشاءاللہ اچھا بورڈ کا رزلٹ دیا, بلکہ یعنی کہ پہلی دفعہ جب میرے اپنے بچے 8 اور 5 کا امتحان, سب سے پہلے میرے بچوں نے بورڈ امتحان دیا. جب میں یعنی کہ سینٹر میں گئی امتحان دلوانے کے لیے بچوں کو, تو جب میں نے یعنی یہ سارا میرا مشن جو ہمدردی اور درد تھا نا, جب میں سینٹر کے اندر امتحان دینے کے لیے جب میں گئی, تو جب نارمل بچوں کے ساتھ میں نے بٹھایا نا, تو میں نے یہ فخر محسوس کیا کہ آج میں نے بچوں کو نارمل بنا دیا ہے, اب میرے بچے اب نارمل نہیں دینا. تو وہاں پہ میں نے گئی, میں نے انہیں نہ بتایا کہ یہ میرے اپنے بچے ہیں, میں نے کہا اگر میں ان سے ذکر کروں گی کہ میرے بچے ہیں تو یہ کہیں گے, وہ ہم سائن لینگویج میں ہماری زبان ہوتی ہیں, اگر میں استعمال کروں گی ان کے ساتھ تو وہ یہ کہیں گے جواب بتا رہی ہے. میں نے انہیں کہا کہ یہ بچے کڈالا کے ہیں, آستہ آستہ ذرا اعتماد میں لینے کے لیے. جب ان سے میں نے بات کی, انہوں نے کہا کہ یہ کون سی تعلیم ہے, آپ کس طرح پڑھاتے ہیں, بڑے حیران ہوئے وہاں پہ. تو میں نے انہیں بولا کہ یہاں پہ لانے کا اصل مقصد یہ ہے کہ ان کو کوئی ڈگری, اس ڈگری کا فائدہ نہیں ہے, لیکن کم از کم آپ کے جو 150 بچے ہیں ان کو پتہ چل گیا کہ یہ بچے آج معاشرے کے اس قابل ہیں, حصہ ہیں, اور ان کو مانیں گے وہ آج کے بعد. پھر اس کے بعد ہمارے بچوں کا رزلٹ نکلا اور بورڈ والوں نے اپریشیٹ کیا, ہمیں لیٹر بھیجا, اور ہمارے بچوں کا تقریباً ماشاء اللہ 100% رزلٹ رہا, اور اس کے بعد میرے حوصلہ اور بلند ہو گیا کہ میں ان بچوں کو باوقار معاشرے کا حصہ بنا سکتی ہوں. پھر اس کے بعد میں نے تقریباً 8 سال کے بعد ابھی میں نے نیا اسٹیپ لیا ہے, وہ میں نے یہ اسٹیپ لیا ہے کہ یہ بچے کام تو مجھ سے ایجوکیشن تو لے رہے ہیں, لیکن یہ بچے ایجوکیشن لے کے کریں گے کیا, گھر جا کے پھر پتھر ماریں گے, ظاہر ہے تعلیم تو ان کے وہ کام نہیں آئے گی. پھر میں نے سلائی سینٹر کھولا ہوا ہے اس ادارے کے اندر, 2 بجے سے لے کے 5 بجے, ایجوکیشن کا جب ختم ہو جاتا ہے ٹائم 2 بجے سے لے کے 5 بجے تک سلائی سینٹر ہو جاتا ہے, بچوں کو سکھاتے ہیں کام, تب جا کے گھروں میں کام کریں. والدین کو ڈسٹرب نہ کریں تب کہ میرا یعنی کہ وہ جو اصل مشن ہے باوقار وہ یعنی کہ مکمل ہو جائے. لیکن بمبو میں یہ میں نے کام کس طرح کیا, یعنی کہ ہمارے یہاں پہ ویسے تو پرائیویٹ لوگ کام ٹیچنگ ادارے کے اندر کر رہے ہیں, گورنمنٹ لیول پہ بھی وہ خواتین کام کر رہی ہیں, لیکن آپ نے ایک مشن کے لیے باہر جانا وہ بہت ناممکن سمجھا جاتا تھا. جب بھی کہیں جس طرح آپ ہمارے پاس آئے ہیں تو یہاں پہ ممبر میں جو بھی میٹنگ ہوتی تھی تو سب سے پہلے مجھے وہاں پہ انوائٹ کرتے تھے. میں اکثر کہتی تھی کہ میں اتنی بزی ہوتی ہوں تو آپ کو کیسے پتا چلتا. انہوں نے کہا کہ یہ ممبر ضلع سٹی میں ایک ہی خواتین تم ہو جو این جی او چلا رہی ہو اور ادارے کا کام کر رہی ہو اور اتنا مشکل کام کر رہی ہو, کیونکہ میرے اپنے بچے ڈسٹرب تھے, میرے پاس اتنی نہیں سپورٹ تھی نہ ہی گھر والوں سے اتنی لے سکتی تھی کہ میں اس ادارے کو قائم کر سکوں. لیکن یہ کہ آج اللہ تعالیٰ کی مہربانی ہے تو اس بات کا میں نے ایمان آٹھ سال سے بڑا ایمان پکا کر لیا ہے کہ اللہ تعالیٰ نے کام ہم سے لینا ہو تو ہمیں تھوڑا ڈسٹرب کر لیتا ہے. یہ ڈسٹرب ہوئی شاید اللہ نے مجھ سے کام لینا تھا. ابھی بھی میں نے ان بچوں کو اس طرح دیکھتی ہوں جس طرح میرے اپنے بچے ہیں. ایک دفعہ اسی طرح ایک شخص آیا, انہوں نے پوچھا کہ میڈم آپ کے بچے کتنے ہیں. میں نے سمجھا کہ وہ اسکول کے بچے پوچھ رہے, کیونکہ میں نے اپنے بچے اور دوسرے اسکول میں فرق نہیں رکھا. میں نے کہا 50 بچے ہیں. بڑے حیران ہوئے آپ کے 50 بچے ہیں. میں نے کہا آپ اسکول کے بچے پوچھ رہے ہیں یا میرے پوچھ رہے ہیں. پھر اس نے اس لفظ کو, ہمارا ایک ایسے پروگرام تھا اس میں آئے, تو انہوں نے کہا کہ میں نے میڈم کا اندازہ کیا کہ اس کو اپنے بچوں کی ہوش نہیں, وہ اسکول کے سارے بچوں کو اپنے بچے سمجھ رہی ہیں. تو میں نے کہا یہ تو بات ہے کہ میرے بچے اس وقت میری بیٹی نے جو جس کے لیے یہ میں نے قدم اٹھایا تھا نا, میری بیٹی نے ایف اے کیا ہوا ہے, وہ اس اسکول کے اندر ٹیچنگ بھی کر رہی ہے اور سلائی کا کام بھی کرتی ہے, اور بیٹا میرے نے اس سال اس نے میٹرک امتحان دیا ہے, جو میرے بڑے بچے ہیں جو گونگے بہرے ہیں. تو یہ ماشاء اللہ آپ نے ہماری رونق دیکھی ہے باہر, تو ادارہ چل رہا ہے. لیکن بمبر میں یعنی کہ ادارہ چلانا میں کہتی ہوں بہت مشکل ہے, کہ میں ماضی کی طرف جاؤں کہ ادارہ کیسے کھولا, کسی سے 10 روپے مانگتے تھے, یہ وہ میڈم ہے اس کو حامد نے چھوڑا ہوا ہے, اس کے بچے ہیں, تو اس لیے اپنی ضروریات پوری کرنے کے لیے یہ کام کر رہی ہے, ادارہ تو نہیں چلانا ہے انہوں نے. یعنی کہ پیسا ہوا تھا کہ میں نے خود اگر میں اپنے والد سے سپورٹ مانگتی تھی وہ مجھے گھر بلانے کے لیے کہتے تھے کہ گھر آ جاؤ نا, یہ آپ دوسرے لفظوں میں کہ آپ ہمیں ذلیل ہو رہی ہو, کوئی نہیں رہنے دے آپ گھر آ جاؤ نا. میں نے گھر والوں کو بھی یہ بات نہیں بتاتی تھی یہاں پہ ہم بچوں کے, میرے بچے اور ہم بھوکے یہاں پہ رہتے رہے ہیں. تو والد صاحب نے کہنا کہ آپ, میں نے کہ نہیں ہم ٹھیک ہے, ہمیں کوئی کس چیز کی پرابلم نہیں آ رہی نا, اگر یہ بات بتاؤں گی تو مجھے گھر لے جائیں گے تو یہ میرا مشن ناکام رہ جائے گا. لیکن یہ کہ گھر والوں کو میں نے نہ باتیں بتائی اپنے وہ مشکلات اپنی فیس کرنے کے لیے, آئے دن بمبر میں جو مشکلات ہوتی ہے عورت کے لیے باہر نکلنا, میٹنگ میں جانا, وہ میرے پاس گاڑی نہیں ہے, پیدل جاتی ہوں ہر جگہ, میں تقریباً پیدل ہی جاتی ہوں. اس دفعہ میں نے ایک اور ہے یہ سوچا کہ ہمارے جو پرائیویٹ ادارے میں ٹیچنگ ٹیچر جو ٹیچنگ کر رہے ہیں اس ادارے کے اندر تو انہیں اوارڈ دیتے ہیں کہ ہم انہیں اوارڈ دے رہے ہیں, وہ تو ہوا دوسرے لفظوں میں کہ مکھن لگانا کہ ہم انہیں پڑھانے کے لیے انہیں اور توجہ دلانے کے لیے اپنے ادارے کی طرف انہیں دے رہے ہیں. میں نے اس دفعہ بمبر میں یہ کیا کہ 21 تاریخ کو ہمارا باقاعدہ فنکشن ہو رہا ہے کہ میں پرائیویٹ ادارے جتنے بھی ہیں وہ ان کے میں اوارڈ ادارے کے اندر دوں گی اور انہیں بتاؤں گی کہ آپ کیا کام کر رہے ہیں. آپ کی نظر میں ایک پرائیویٹ پڑھا کے آپ 3-4 ہزار سے تنہائی لے رہے ہیں, نہیں آپ تنہاؤں کو چھوڑو, آپ جو کام کر رہے ہیں نا ایک استاد کا تو وہ میں آپ کو بتاؤں گی. اور بمبر میں مجھے لگتا ہے کہ ویسے کسی نے اوارڈ دیا اور اخبار, لیکن اسکولوں نے کبھی نہیں دیا, کسی دوسرے اسکول نے کبھی اوارڈ نہیں دیا. تو ویسے کام کا مشن تو بہت ہے, شوق کافی ہے, لیکن یہ کہ میرے ہاسٹل میں بھی بچے ہوتے ہیں, بچوں کی وجہ سے نکلنا باہر میرا نام ممکن ہوتا ہے. معذور بچے ہاسٹل میں بھی ہوتے ہیں, بچیاں بھی ہوتی ہیں, جو میں ہر وقت اسکول کے اندر رہنا زیادہ پسند کرتی ہوں کہ یہ بچوں میرے درمیان میرے خود ہم مل کے, پہلے تو میں خود کام کرتی تھی کیونکہ اگر باہر کو پین رکھتی یا اس طرح کا تو وہ پیسے ان پہ خرچ کرنے کے بجائے ادارے کے اندر.
تو کیونکہ ہمارے ساتھ موجود ہیں شازیہ بھی, تو میں چاہوں گی کہ ہم اب باقی باتیں ان سے زبانی کریں, یعنی روبرو کریں ان سے. تو سعدیہ بھی ہمارے ساتھ, شازیہ بھی ہیں اور سلامت بھی ہیں. السلام علیکم آپ دونوں کو. بھائی بہت شکریہ سلامت آپ کا کہ آپ نے اتنی اچھی کہانی اور اتنے اچھے مہمان سے ہمیں ملایا. میں شازیہ آپ سے پوچھوں گی کہ پیچھے جو گھنٹہ سا بج رہا تھا یہ کیا تھا, آپ کے پیچھے آواز آ رہی تھی ایک مسلسل, یہ اسکول کا گھنٹہ تھا آپ کے؟
نہیں وہ میں آپ کو بتاتا ہوں, مجھے یاد ہوگا ان کے گھر کے بعد جو وہ بورنگ ہو رہی تھی,
اچھا اچھا کچھ بورنگ ہو رہی تھی. اچھا سمجھ گئی. اچھا اور میں پہلے اپنے سننے والوں سے ایک تصحیح کرنا چاہوں گی کہ انہوں نے شازیہ نے روانی میں یہ کہہ دیا کہ بھمبر کی آبادی جو ہے 12 کروڑ ہے, دراصل 12 لاکھ ہے. لیکن خیر اکثر ایسا ہوتا ہے کہ جب ہم غلطی کر کے اور پھر اس کو ٹھیک کرتے ہیں تو آپ کو یاد رہتا ہے. اب آپ کو ہمیشہ یاد رہے گا کہ بھمبر کی آبادی 12 لاکھ ہے, 12 کروڑ نہیں ہے. تو شازیہ بہت مجھے آپ کی کہانی اچھی لگی, سلامت کل سے تو ابھی باتیں جاری رہیں گی. لیکن مجھے یہ بتائیے, آپ نے کہا کہ بچوں کے والد نے چھوڑ دیا جب انہیں پتا لگا, تو کس کو چھوڑ دیا؟ یعنی کیا آپ کو چھوڑ دیا یا بچوں گھر سے کیا کیا انہوں نے؟ مطلب آپ کو انہوں نے طلاق دے دی؟ مجھے آپ کی آواز بہت خراب آ رہی ہے. میرے خیال ہے سادی آپ کو ایک دفعہ پھر جی جی انہوں نے کہا کہ بچے نہیں, میرا خیال ہے کہ لائن تھوڑا سا آپ ٹیلی فون اچھا ایسا ہے کہ آپ بولیے آہستہ لیکن ٹیلی فون کے قریب بولیے تو آپ کی آواز جی بہتر آئے گی. زور سے بولنے کی ضرورت نہیں, آپ کو آرام سے بات کیجیے. اچھا تو جی اچھا چلیے ہم ایک دفعہ پھر ملاتے ہیں آپ کی اس ٹیلی فون سے, تو کیونکہ مجھے بھی نہیں سمجھ آ رہی تھی, سننے والوں کو بھی نہیں آئے گی. ہم آپ فون بند کیجیے, دوبارہ ہم فون کر رہے ہیں. سلامت آپ مجھے بتائیے تھوڑا سا, آپ نے کیونکہ ان سے بات چیت کی ہے تو کیا ہوا تھا ان کی زندگی میں, تھوڑا سا بتائیے آپ. سلامت, سلامت کا بھی فون کٹ گیا میرا خیال ہے. تو سامین یہ ہماری دو مہمان ساتھ تھے, ہمارے کہانی سنانے والے تھے مانچسٹر سے سلامت حسین, ہم ان کو بھی دوبارہ ملا رہے ہیں. اور کہانی جن کی تھی شازیہ پروین صاحبہ, جن کا تعلق بھمبر کشمیر سے ہے, وہ بھی ہمارے ساتھ تھیں. بدقسمتی سے ٹیلی فون لائن بہت ہی خراب تھی, اور میں یہ سوچتی ہوں کہ اگر مجھے آواز نہیں آ رہی تو آپ کو کیسے آواز آئے گی. تو ایک دو باتیں اس دوران آپ سے کر لیتے ہیں. میں ایک تو وہی تاکید آپ کو کروں گی کہ کہانیوں کی کاپی اپنے پاس رکھیں. پھر یہ بھی ہے کہ بہت سے لوگ ہمیں ٹیلی فون نمبر نہیں لکھتے. مجھے ایک کشمیر سے بڑی ہی اچھی کہانی لکھی ہے تعلیم کے بارے میں, کوئی بہت ہی انٹیلیجنٹ اسٹوڈنٹ ہیں, اور انزلو اگر مجھے صحیح پڑھنے میں آیا تو انزلو ان کا نام ہے, اور انہوں نے کہانی تو لکھ دی لیکن اپنا نمبر لکھنا بھول گئے. تو وسیم, انزلو وسیم ان کا نام ہے. تو پلیز آپ اپنا ٹیلی فون نمبر بھیجیے تاکہ ہم آپ کی کہانی ریکارڈ کر سکیں. سلامت آواز آ رہی ہے میری آپ کو؟
جی مجھے آ رہی ہے.
اچھا تو کچھ بتائیے تھوڑا سا آپ, ان یہ کیا بتا رہی تھیں, ان کے بچوں کے والد چھوڑ کے چلے گئے گھر, کیا ہوا تھا؟
جی ان کے بچوں کے والد نے ان کو ڈائیورس دے دی تھی جب ان کے بچے جو ہیں وہ گنگے بھرے پیدا ہوئے ہیں, تو انہوں نے بور سمجھ گئے کہ یہ تو میرے کسی کام کے نہیں ہیں, تو تب انہوں نے انہیں بھی چھوڑ دیا, بچوں کو بھی چھوڑ دیا.
اچھا
تو انہوں نے تب یہ سوچا کہ اگر میرے بچوں کے ساتھ ان کے اپنے والد نے چھوڑ دیا تو باقی جو خواتین ہیں ان کے ساتھ کیا گزر رہی ہوگی. تو یہ ویسے تو جس ایریے سے ان کا تعلق ہے نا, میں بھی اسی کا رہنے والا ہوں, وہ بہت دور دراز ایریا لائن آف کنٹرول تقریباً کے پاس ہے.
اچھا
تو وہاں پہ ان چیزوں کا کنسیپٹ ہی کوئی نہیں ہے. میرا مقصد بھی ان کی اسٹوری کرنے کا یہی تھا کہ اس دور دراز ایریا میں اتنا اچھا کام کرنے کا تو وہاں پہ کنسیپٹ ہی کوئی نہیں ہے, تو ایک اچھا کام کر رہی ہیں, ورنہ وہاں پہ لوگ بچوں کو اس طرح کے جو ہے وہ چھوڑ دیتے ہیں بازاروں میں بھیک مانگنے کے لیے, یا پھر وہ گھروں کا ہی پڑے رہتے ہیں.
درست, سوچیے کہ جب بچوں کے باپ نے چھوڑ دیا تو کوئی اور کسی سے کیا توقع کی جا سکتی ہے کہ وہ
یہی تو بڑی بات تھی کہ ظاہر ہے کہ باپ جب سب سے قریب ہوتا ہے وہی چھوڑ دے تو باقی معاشرہ ان کو کیسے ایکسیپٹ کرے گا.
درست,
تو پھر انہوں نے جو ہے وہ بھمبر میں یہ اسکول بنایا, تو میں نے خود دیکھا ہے ان کا کافی ماشاء اللہ اچھا کام ہے.
اچھا
تو متاثر ہوا تھا میں, اور باقی لوگوں سے بھی میں نے پوچھا یہ سٹوری کرنے سے پہلے, تو انہوں نے کہا کہ واقعی ان کا جو عمل ہے یہ قابل تعریف ہے.
اچھا تو کتنے عملہ کتنا ہے ان کے اسکول میں, کتنے لوگ ہیں پڑھا رہے ہیں جو
ان کے اسکول میں؟ یہ تو ٹیچرس کے بارے میں صحیح تعداد تو وہی بتا سکتی ہیں, لیکن جس کو میں گیا تھا اس کو تقریباً 4 یا 5 ٹیچر تھیں وہاں پہ, فیمل ٹیچر انہوں نے رکھی ہوئی.
اچھا تو ان کی کوئی این جی او انہوں نے بنائی ہے یا ویسے ایک پرائیویٹ ادارے کے طور پہ چلا رہے ہیں؟
یہ ان نے این جی او بنائی ہے, چھوٹے پیمانے پہ ان کا کام ہے, کافی ان کی ضرورتیں ہیں ابھی جو ان کو پورے کرنے والی ہیں, ایک بلڈنگ انہوں نے کرائے پہ لی ہوئی ہے.
अच्छा.
और घर है किराए पर लिया हुआ है, तो उसके जो ऊपर वाली स्टोरी है उस पर उन्होंने ये स्कूल जो है वो खोला हुआ है.
अच्छा.
पहले तो, और था, फिर उन्होंने अब इससे शिफ्ट किया हुआ है इस पर.
अभी मैं तस्वीरें देख रही हूँ तो स्कूल में कोई अवार्ड्स की तकरीब भी हो रही है. तो बल्कि मैं आपको सजेस्ट करूँगी, अख्तर साहब आए थे प्रोग्राम में और वो एक बहुत ही कामयाब इदारा चला रहे हैं, तो शायद अख्तर साहब इनकी कुछ मदद कर सकें अगर आप उनसे बात करें इनके इदारे की.
बिल्कुल, मैं अख्तर साहब से जो है इंशाल्लाह पहली फुर्सत में बात करूँगा. ये वैसे भी बहुत एक्टिव हैं, डिफरेंट वॉक्स वगैरह आगाही के लिए करवाती रहती हैं ये.
इनको तो आपके इदारे मतलब इनको तो जाना चाहिए असेंबली वगैरह में, इतनी अच्छी खबर. इनको लोगों को, ऐसे लोगों को मुंतखब करना चाहिए अपने इलाके से. नहीं,
बिल्कुल सही बात है. इसी तरह की जो है लोग जो काम करने वाले, अब देखें कितने दुख की बात है, अमजद साबरी साहब का कत्ल, जो लोग मोहब्बतें फैलाते हैं, फूल फेरते हैं, उन लोगों को मार देते हैं. और जो लोग जो है वो इंसानियत की खिदमत करते हैं, इंसानियत के लिए जीते हैं, इंसानों को जीने का दर्स देते हैं, उनको पूछती कोई नहीं है.
बिल्कुल.
तो इन लोगों की हमें बढ़ चढ़ के आगे मदद करनी चाहिए.
सलामत, क्या हम कह सकते हैं कि यहाँ पर जो बेचारे पोलियो वर्कर्स जो इतने कलील उनको देते हैं पैसे, मतलब चंद सौ रुपए मिलते हैं उनको इस काम के, और वो बेचारे पूरे दिन सुबह में गर्मी और सर्दी में बच्चों के दरवाजे खटखटाते हैं घरों के और पोलियो के कतरे पिलाते हैं, उनको मार दिया, उनकी हिफाजत करने वाले पुलिस वालों को मार दिया. तो मैं नहीं समझती कि जब तक सोसाइटी खुद नहीं खड़ी होगी इन लोगों के खिलाफ और मुतालबा नहीं करेगी. देखिए, जब आप असम्बलियों में ऐसे लोगों को भेजेंगे जो कि सही मानों में आपके नुमाइंदे होने का हक अदा करेंगे, जो रियासत से कहेंगे कि इन लोगों को पकड़े, इस बदमनी को और ये जो रियासत की कोई रेटी नहीं है उसको ख़त्म करे, तो फिर ही मेरे ख्याल है ये लाकानूनीत और ये जुर्म और जुल्म ख़त्म हो सकेंगे. अच्छा, शाजिया हमारे साथ आ गई. शाजिया, आपको मेरी आवाज़ आ रही है?
शाजिया,
अच्छा, अब आपकी आवाज जी बहुत अच्छी आ रही है. अब आपकी आवाज, पहले तो मेरी तरफ से मैं आपको बहुत शुक्रिया अदा करती हूँ, बल्कि सलाम करती हूँ आपको. कितना आप अच्छा काम कर रही हैं और आपने कहाँ शुरू किया, मतलब एक बिल्कुल छोटे पैमाने से, एक ऐसी माँ जो कि बस घर में रहती थी, आप कोई काम नहीं करती थी ना इससे पहले?
जी जी, जी.
तो बड़ी मतलब
मैं कोई काम नहीं करती थी.
तो क्या आप पे क्या गुजरी, मुझे थोड़ा सा बताइए कि जब आपके शौहर ने इतनी एक बेरहमी वाली बात कही कि इन बच्चों का क्या फायदा, इन बच्चों का तो क्या.
इनके जब जिनने तलाक दी थी तो मेरे वालदैन, फिर हम पांच बहने थी, एक ही भाई था, और वालदैन फोन नहीं कर सकते थे. तो मैंने अपने वालिद के काम में कहे कि मैं ये बाल को समझती हूँ, मुझे पता भी है, तो अगर आप मुझे थोड़ी सी मेरी मदद करें, मुआशरे में हमारे बिंदर में जिनके लिए काम करना बहुत मुश्किल है एक औरत के लिए ना
जी,
क्योंकि वो बाहर निकलती है, उसके लिए काफी मजाए रहते हैं. इन सब चीजों पे तवज्जो नहीं दी मैंने अपने मिशन की तरफ दी है, तो अल्लाह ताला ने लाख लाख शुक्र है कि हमारा अदारा चले. लेकिन हमने ये मसाइल है कि बड़ी मुश्किल से अदारा चला रही हूँ मैं, बिल्डिंग में किराया देने के लिए बड़ी मुश्किल है और दुआएं देने के लिए भी बड़ी मुश्किल है मुझे. लेकिन ये कि बस अल्लाह पे छोड़ा हुआ है, जो अल्लाह ताला साथ दे रहे थे.
अभी हम बात कर रहे थे, मेरा ख्याल फिर शायद फोन कर दिया. आवाज आ रही है आपको अभी मेरी शाजिया? अच्छा, अभी सलामत से बात हो रही थी, तो सलामत भी कुछ कोशिश करेंगे, मैं भी जरूर करूंगी. क्या अखराजात कितने हैं, यानी आपकी बिल्डिंग का कितना किराया है हर महीने?
मैं तो छोटी सी बिल्डिंग ली है, इसलिए कि मैं ज्यादा किराया अफोर्ड नहीं कर सकती. मेरे पास 50 बच्चे हैं और मैं तकरीबन 7,000 बिल्डिंग का दे रही हूँ.
अच्छा.
और मेरा 5,000 बिजली का बिल आ जाता है, और जो टीचर की तनखाएं हैं, 4 टीचर हैं, उनमें से मैं थोड़ी थोड़ी करके उन्हें तनखाएं पूरी करती हूँ. जब उनकी तनखाएं पूरी करती हूँ, फिर हॉस्टल का खर्चा आ जाता है, फिर अपने 4 बच्चे हैं वो आ जाते हैं. तो बस यानी कि मुश्किल से गुजारा करती हूँ, लेकिन मुझे काम करते हुए ये अच्छा लगता है, इन मार्गों की हिम्मत करते हुए. इसलिए मुझे जरा परेशानी होने के बावजूद भी मैं यानी कि पहाड़ की तरह मजबूत बनी रहती हूँ.
मैं तो ये कहती हूँ भिम्बर में जो लोग हैं, अगर वो सुन रहे हैं प्रोग्राम, क्योंकि हमारा प्रोग्राम कश्मीरी में बहुत सुना जाता है. देखिए, ये खातून हैं जो आपके बच्चों के लिए काम कर रही हैं, मतलब इससे बड़ा क्या काम हो सकता है कि एक घरेलू खातून जो है उन्होंने इतनी हिम्मत की, 50 बच्चों को पढ़ा रही हैं. तो आपके ने बताया कि आपके 7,000. अच्छा, मैं वैसे ही अपनी इत्तला के लिए जानना चाहती हूँ, आपका अपना घर है या आप किराए के घर में रहती हैं? تو اگر اس میں سب سے اچھی بات تو یہ ہو سکتی ہے کہ اتنا بڑی عمارت ہو کہ جس میں اسکول بھی ہو اور آپ اس میں اس کے حصے میں رہ بھی سکیں, تو اس میں یہ ہوگا کہ آپ کا وہ بھی خرچ بچ سکتا ہے اور بچوں کے لیے بھی کرائے گا. تو سلامت پلیز آپ اس کے لیے کچھ کوشش کیجیے شروع, اور میں بھی کروں گی, اور ہو سکتا ہے کہ ہمارا کوئی پروگرام سن رہے ہوں کوئی اللہ کا نیک بندہ, اور وہ بھی فون کر کے کہہ دیں گے ہم کر دیں گے. تو مجھے بڑی خوشی ہوگی اگر آپ میں سے کوئی یہ کہے گا کہ ہم شازیہ پروین کی بات کریں. جی
میڈم, آپ بات کہاں سے کر رہی
ہیں؟ میں, ہم لوگ تو یہاں واشنگٹن میں ہوتے ہیں. یہ پروگرام جو ہے یہ امریکہ سے نشر ہوتا ہے, یہ 12 گھنٹے کی ہماری نشریات ہیں وائس آف امریکہ کی. تو یہ پروگرام بھی ہمارا یہیں سے نشر ہوتا ہے, لیکن ہمارے بہت ہی اچھے پروگرام کے, آپ یہ کہیے کہ ایک خاندان ہے ہمارے اس پروگرام کا, میری کہانی کا, اور وہ ہمیشہ جب ہم ان سے کہتے ہیں کوئی نہ کوئی مدد کو آتا ہے. تو پہلے تو ہم یہ کہیں گے, میں بھمبر والوں سے کہوں گی, آپ لوگوں کا بڑا دعویٰ ہے کہ میری کہانی آپ سنتے ہیں اور آپ کے دلوں پر بڑا اثر ہوتا ہے, تو اگر واقعی اس کہانی کا آپ کے دلوں پر کچھ اثر ہوا تو آپ شازیہ پروین کے اسکول کی مدد کیجیے. شازیہ, آپ کا کوئی ویب سائٹ وغیرہ ہے جس پہ لوگ جا کے دیکھ سکیں؟
جی میڈم, میری وہ ویسے فیس بک کی ایک پیج بنا ہوا ہے, اس پہ میرا نام شازیہ پروین لکھ رہا ہوں, اس پہ ساری اپنی اسکول کی پکچریں, اسکول کے فنکشن وغیرہ مل گئے ہوئے ہیں.
اچھا, اسکول کا نام کیا ہے آپ کے؟ اتنی بات ہو گئی لیکن نام نہیں پوچھا میں نے. اچھا, تو سبا رانی جو ہے بیٹی کا نام ہے نا آپ کی؟
جی, میری بیٹی کے نام پہ.
اچھا اچھا, تو مجھے بڑی خوشی ہوئی کہ سبا آپ خود پڑھا بھی رہی ہیں اسکول میں. اچھا, تو آپ نے تو اللہ میاں نے آپ کو آپ کی محنت آپ کی آنکھوں کے سامنے آپ کو دکھائی, بچہ بھی آپ کا اچھا پڑھ رہا ہے, بیٹی بھی پڑھ رہی ہے. آپ نے کہا 4 بچے ہیں, تو باقی 2 بچے چھوٹے ہیں یا بڑے ہیں؟
2 چھوٹے ہیں. اچھا, تو جو بڑا بیٹا ہے وہ بھی یعنی کہ سن بول سکتا ہے, 2 بڑے یعنی سن بول سکتے ہیں, بڑے بچے جو ہیں.
اچھا, تو یہ مجھے بتائیے کہ آپ کی شادی کیا خاندان میں ہوئی تھی؟ یہ جو 2 بچے آپ کے معذور پیدا ہوئے, تو خاندان میں رشتہ ہوا تھا آپ کا؟ کس سے ہوا تھا بتائیے. لوگوں کو یہ خوش فہمی ہوتی ہے ماں باپ کو کہ اپنی بہن یا بھائی کے گھر میں بیٹی کو دیں گے تو وہ خیال رکھیں گے, تو انہوں نے بھی اپنے بیٹے کو نہیں سمجھایا کہ یہ حرکت نہ کریں؟ بہت مجھے افسوس ہوا جب آپ نے یہ بات کہی نا کہ میرے بچے بھوکے بھی رہتے تھے اور میں ماں باپ کو نہیں بتاتی تھی کہ وہ ناراض ہوں گے, تو مجھے بہت افسوس ہوا. لیکن پھر بھی آپ کے والد, میں ان کو مبارکباد دوں گی کہ انہوں نے ایک ایسے معاشرے میں جہاں بچی لڑکیوں کا کام کرنا اچھا نہیں سمجھا جاتا, انہوں نے اپنی بیٹی کا ساتھ دیا اور مدد کی آپ کی باہر نکلنے میں. سلامت, کچھ کہیے آپ, کچھ بتائیے ان کو, شازیہ کو, کہ کیا ہو سکتا ہے.
لیکن یہ ماشاء اللہ بہت اچھا کام کر رہی ہیں بمبر میں, اور میں بھی کوشش کروں گا انشاءاللہ, اور باقی جو سن رہے ہیں ہمارے لسنرز, ان کو بھی چاہیے کہ اس طرح کے کاموں میں ان کا ہاتھ بٹائیں, کیونکہ یہ بچے معاشرے کے جو ہیں وہ اسپیشل بچے ہیں اور ان کو ہم کارآمد بنا سکتے ہیں. اگر ہم نے ان کو چھوڑ دیا تو یہ واپس جائیں گے گلیوں میں, بازاروں میں پتھر ماریں گے.
بالکل صحیح کہا,
تو ہمیں مدد کرنی چاہیے ان کی ہر حال میں.
اچھا, اور دیکھو سلامت, کئی دفعہ لوگ نا چھوٹا ڈونیشن دیتے ہوئے شرمندہ ہوتے ہیں. جب ان کا اوباما صاحب کا الیکشن تھا, پہلا الیکشن جس میں الیکٹ ہوئے تھے, تو انہوں نے اپنی جو الیکشن کی فنڈنگ تھی بڑی چھوٹی سی رکھی تھی, جو ان کو فنڈ دینا چاہتے تھے چندہ, وہ $10 تھی. اور آپ دیکھیے اتنا ہیوج ان کا وہ ہو گیا تھا الیکشن کا فنڈ جو تھا. تو اسی لیے لوگوں کو یہ سمجھنا چاہیے کہ کوئی ضروری نہیں ہے کہ آپ کوئی ہزاروں میں یا لاکھوں میں دیں. آپ 100 روپے دے دیجیے, آپ 200 روپے دے دیجیے, آپ جو کچھ دے سکتے ہیں. آپ بچوں کے لیے کتابیں لا دیجیے, لائبریری کے لیے کتابیں لا دیجیے, کچھ بھی کیجیے, لیکن کسی طرح سے اسکول کی آپ کو مدد کرنی چاہیے. تو اور کچھ کہنا چاہیں گی آپ شازیہ, کوئی خاص بات جو آپ کہنا چاہیں؟ اچھا, میرا خیال ہے کہ بڑے وقت پہ شازیہ کا فون منقطع ہوا, کیونکہ ہمارے پروگرام کا وقت بھی ختم ہو رہا ہے. میں اجازت چاہوں گی آپ سے. آپ کو بتا دوں کہ ہمارے اس پروگرام کے انجینئر تھے لینس ریمکس اور مارک فرگوسن, ہمارے پروڈیوسر ساری اسد اور انجم محفل گل. شہناز عزیز کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.